नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा नवीन लुइटेलको स्वागत छ। नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट। ओलीबाट एकपछि अर्को गरी संविधानमाथि प्रहार भइरहेको पाँच पूर्व प्रधानमन्त्रीको आरोप, बाह्य हस्तक्षेप हुनबाट देशलाई जोगाउनु पर्नेमा जोड। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त, मुख्यमन्त्री पोखरेलसहित पाँच मन्त्रीले आजै शपथ लिँदै। काङ्ग्रेसको महाधिवेशन नौ दिन पर सर्यो, तीन गते केन्द्रीय समिति बैठक, बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, कर्णालीको सार्वजनिक। बेलायतमा जारी G7 बैठकमा विकसित देशहरू चीन विरूद्ध एकजुट, अफगानिस्तानको काबुलमा बम विस्फोटमा परि सातजना सर्वसाधारणको मृत्यु। र विश्वकप छनौट खेल्न कुवेत गएको नेपाली टोली भोलि स्वदेश आइपुग्ने, युरोकपमा अहिले वेल्स र स्विजरल्याण्ड भिड्दै, स्विजरल्याण्ड एक गोलले अगाडि।
नमस्ते, म दीपाश्री निरौला। जिउनु सब क्वालिटी लाइफ, नियो क्वालिटी लाइफ। मैले के भने अलि बुझ्नु भएन हो? बुझाउँछु। क्वालिटी जीवन जिउनको लागि घरमा सामानहरू पनि क्वालिटीकै राख्नु पर्छ। नियोको उत्कृष्ट वाटर प्युरिफायर, जसबाट यहाँहरूले पाउनुहुनेछ शुद्ध पिउने पानी सधैँभरि। नियोको चिम्नी, जसले भान्सालाई बनाउँछ धुवा र खार रहित सधैँभरि। पर्खिनुहोस्, अझै बाँकी छ। नियोको सोलर वाटर हिटर, जसबाट यहाँहरूले पाउनुहुनेछ तातो पानी सधैँभरि। जीवन सहज र उत्कृष्ट बन्छ सधैँभरि नियोले। नियो, क्वालिटी लिनु।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीबाट एकपछि अर्को गरी संविधानमाथि प्रहार भइरहेको पाँच पूर्व प्रधानमन्त्रीहरूले आरोप लगाएका छन्। संविधानमाथि ओलीको यस्तो प्रहारका बेला बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप वा चलखेल हुन सक्नेतर्फ उनीहरूले आशंका व्यक्त गरेका छन्। पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधव कुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति मार्फत बाह्य शक्तिको हस्तक्षेप तथा चलखेल हुन नपाओस् भनी सजगता अपनाउन सबैको ध्यान आकर्षित पनि गर्नुभएको छ। नेपालको बारेमा हामी नेपाली नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ, विज्ञप्तिमा भनिएको छ। नेपाली जनताको लामो र कठोर सङ्घर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात भएको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्। प्रतिनिधिसभा विघटन, अध्यादेशबाट बजेट घोषणा, सरकारको नीति तथा कार्यक्रम झैं प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्ने, संविधान सभाबाट जारी नेपालको संविधान संशोधन गर्न भनी राष्ट्रिय सहमति नगरी अत्यन्त संवेदनशील विषयमा स्वेच्छाचारी किसिमले कार्यदल गठन गर्ने, मन्त्री परिषदको मनपरी किसिमले पटक पटक विस्तार गर्ने, सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्रै होइन महान्यायाधिवक्ता मार्फत धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरू प्रधानमन्त्री ओलीबाट भएको पूर्व प्रधानमन्त्रीहरूले विज्ञप्तिमा जनाएका छन्। पूर्व प्रधानमन्त्रीहरूले घाटा बजेट पूर्ति गर्ने निहुमा देशका विभिन्न भागबाट ढुङ्गा, गेटी, बालुवा उत्खनन गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको पनि आरोप लगाएका छन्। नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका नेता कृष्णचन्द्र पोखरेल नेपाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ। प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा 168 पाँच बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रूपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। पोखरेलले 31 सांसदको हस्ताक्षरसहित हिजो प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा आफ्नो दावी प्रस्तुत गर्नुभएको थियो। उहाँको समर्थनमा काङ्ग्रेसका 15, माओवादी केन्द्रका 11, राजमो जसपाका र एक स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङको समर्थन रहेको थियो। तर आज कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दावी पेश गरेपछि अन्यल भएको थियो। तोकेकै समयसम्ममा पनि प्रदेश प्रमुखले कुनै निर्णय नगरेपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिएका थिए। अपरान्ह 4:30 गठबन्धनका सांसद प्रदेश प्रमुख पौडेलको निवास अगाडि धर्नामा बसेका थिए। अन्तत प्रदेश प्रमुखले गुरुङको दावीलाई मान्यता दिनुभएन। नयाँ मुख्यमन्त्री बनेका पोखरेल नेपाली काङ्ग्रेसको गण्डकी संसदीय दलका नेता पनि हुनुहुन्छ। उहाँ नवलपरासी पूर्व कबाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो। 71 पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय रहनुभएको थियो। 2006 मङ्सिर 13 तनहुँमा जन्मेका पोखरेल 2028 काङ्ग्रेस राजनीतिमा प्रवेश गर्नुभएको हो। उहाँले भारतको दरभङ्गाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गर्नुभएको छ। 2048 सालपछि उहाँ लगातार 4 कार्यकाल काङ्ग्रेस नवलपरासीको सभापति बन्नुभएको थियो भने काङ्ग्रेसको 12 महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो। यसैबीच नवनियुक्त मुख्यमन्त्री पोखरेलले आजै पद तथा गोपनीयता शपथ ग्रहण गर्दै हुनुहुन्छ। उहाँलाई प्रदेश प्रमुख सीता कुमारी पौडेलले आजै आफ्नो निवासमा शपथ खुवाउने तयारी भइरहेको बुझिएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका सांसद हरिशरण आचार्यका अनुसार 5 आजै बिना विभागीय मन्त्री नियुक्त हुने जनाइएको छ। मुख्यमन्त्रीसहित गठबन्धनका दलका 1-1 सांसदले आज नै मन्त्री पदको शपथ खाने तयारी भइरहेको छ भने जसपाको तर्फबाट मैले स्वतन्त्र सांसद माननीय राजीव गुरुङले मन्त्रीको शपथ खाने पक्का भएको आचार्यले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभएको छ। यता राष्ट्रिय जनमोर्चाले भने अहिले सरकारमा नजाने बताएको उहाँले बताउनुभयो। मुलुकमा यति बेला प्रदेश सरकारहरू संघीय व्यवस्थालाई मजबुत बनाउनका लागि पर्नुपर्नेमा त्यस्तो हुन सकिरहेको छैन। संहिताले सिंहदरबारको अधिकार र सेवा सुविधालाई गाउँ गाउँसम्म पुर्याउनु पर्नेमा प्रभावकारी ढंगले काम गर्न सकिरहेका छैनन्। प्रदेश सरकारहरू गठन भएका 3 पुग्दा नपुग्दै सत्ता गिराउने र टिकाउने खेलमा लाग्न थालेका छन्। यसले गर्दा जनतामा संहिताप्रतिको विश्वास डगमगाएको छ, साथै वितृणा छाएको छ। यसै सन्दर्भमा सहकर्मी ईश्वरी बरालले संहिता विज्ञ एवं राष्ट्रिय सभा सदस्य डाक्टर खिमलाल देवकोटालाई जुन उद्देश्यले मुलुकमा संहिता स्थापना गरिएको हो त्यही बाटोमा हिँडेको छ त भनेर सोध्नु भएको छ।
संविधानको मूल जग मुटु मेरुदण्ड जे भनौ यो सबै संहिता हो कि। संविधानले 3 तहको सरकारको परिकल्पना गरेको छ। अब राज्यको शक्तिलाई संविधानको धारा 56 हामीले हेऱ्यौँ भने त्यो संविधानले के भन्छ भने यो संविधान बमोजिम राज्य शक्तिको अधिकार सङ्घ प्रदेश स्थानीय तहलाई हुनेछ र राज्य शक्ति भनेको कार्यपालिकीय व्यवस्थापकीय र न्यायपालिकीय अधिकार हो भनेर संविधानमै लेखिएको छ।
प्रदेश सरकारहरू गठन भएको 3 पुग्दाखेरि चाहिँ नै केही न केही सकारात्मक त देखिनु पर्ने जहिले पनि प्र्याक्टिसमै हो भन्नु मात्रै भन्दा पनि अब प्रदेश सरकारका चाहिँ यो अस्थिरता यसको गतिविधिले गर्दाखेरि चाहिँ कतै यो विघटन हुने आधारहरू तय गर्दैछ भन्न सकिन्छ?
मलाई त्यस्तो लाग्दैन। अब यो संविधान विघटन हुने अथवा संहिता विघटन हुने प्रदेश विघटन हुने भन्ने कुराहरू अलिकति कल्पनाको कुरा पनि हो किनभने यो त्यति सजिलो विषय पनि हो। अब संविधान नै अब संविधान सभाबाट लेखिएको जारी भएको संविधान भयो, मुलुकमा एउटा शान्ति आएको छाएको छ नि, त्यो महत्त्वपूर्ण कुरा हो। वास्तवमा संहिताले दिएको सबैभन्दा ठुलो कुरा यो। अब अहिले हेर्नुहोस् त प्रदेश बिचमा एउटा प्रतिस्पर्धा पनि सिर्जना गराएको छ नि, अहिले गरेको छ नि अहिले प्रदेश सरकारहरू गठन भइसकेपछि
प्रदेश बिचमा चाहिँ राम्रा कामहरूका लागि विकासका लागि प्रतिस्पर्धा भन्दा पनि सरकारकै फेरबदलका अथवा अस्थिरताका कुराहरूमा चाहिँ प्रतिस्पर्धा भएको जस्तो देखिन्छ। विश्वासको मत लिनुपर्ने अवस्था आएको छ प्रदेशमा पनि, केन्द्र सरकारको छाया जस्तै भएको छ, यो कुराहरू त देखिएका छन् नि। साथै प्रदेशमा अस्थिरता त लगभग छ नि त।
अब यो तपाईँले ठिकै भन्नुभयो। अब यो मैले भन्न खोजेको के भने यो सबै केन्द्रदेखि जोडिएको विषय भयो। केन्द्रमा जब राजनीति थालेको थियो होइन, जब नेपालको त्यो बेलामा साविक एमाले र माओवादी केन्द्र मिलेर एउटा पार्टी बन्यो होइन, त्यो पार्टी बनिसकेपछि 6 प्रदेशमा त्यो पार्टीको झन्डै रुचिएको सरकार रह्यो। अब यसले गर्दाखेरि केन्द्रमा मैले किन जोड्दैछु भने केन्द्रमा यो जब पार्टी फुट्यो होइन, पार्टी फुट्यो फुटाइयो त्यो आफ्नो ठाउँमा छ, तर यसको असर चाहिँ के भयो भने
नेपाली काङ्ग्रेसको 14 महाधिवेशन 9 सार्ने प्रस्ताव गरिएको छ। आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले आगामी भदौ सात गतेदेखि गर्ने तय भएको महाधिवेशन 9 सारेर भदौ 16 गतेबाट सुरु गर्ने प्रस्ताव गरिएको हो। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा कोरोना महामारीका कारण महाधिवेशन पहिले तोकिएभन्दा केही दिन पर धकिलिएको सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिनुभयो। उहाँका अनुसार वडा अधिवेशनले भने 1 ढिला अर्थात् साउन 6 गतेबाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव रहेको छ। पूर्व निर्धारित मिति असार 7 गतेबाट वडा तहको अधिवेशन सुरु गर्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गर्नुभएको हो। सहमहामन्त्री महतका अनुसार क्रियाशील सदस्यता छानबिनको म्याद 20 असारसम्म थप गर्ने प्रस्ताव भएको छ। यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानबिन सक्ने प्रस्ताव छ।
असार 20 गते भित्र पार्टी सभापतिलाई दिने र पार्टी सभापतिले केन्द्रीय समिति मार्फत 24 गते सम्म त्यसलाई सही गरेर सक्रिय सदस्यताको अन्तिम लिस्ट चाहिँ जारी गर्ने र साउन श्रावण 6 गतेबाट यो असार 5 गतेको ठाउँमा श्रावण 6 गतेबाट वडा तहको अधिवेशन सुरुवात गरेर 12 16 17 18 19 गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव भएको छ।
महामन्त्रीको प्रस्ताव पार्टी केन्द्रीय समितिले पास गर्नुपर्ने हुन्छ। त्यसका लागि काङ्ग्रेसले असार 3 गते केन्द्रीय समितिको बैठक बोलाएको छ। नेपालमा आज थप 3384 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 8506 जनाको पीसीआर परीक्षण गर्दा 2382 जना र 5988 जनाको एन्टिजेन परीक्षण गर्दा 1002 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नयाँ संक्रमित मध्ये काठमाडौँमा 391, ललितपुरमा 130 र भक्तपुरमा 77 जना रहेका छन्। 24 घण्टाको अवधिमा थप 6295 जना संक्रमण मुक्त भएका छन्। नेपालमा कुल संक्रमित मध्ये 527,111 जना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुने दर 86.9% रहेको छ। सक्रिय संक्रमितको संख्या घटेर 71,301 पुगेको छ। मुलुकमा आज थप 61 जनाको संक्रमणका कारण ज्यान गएको छ। नेपालमा 8,366 जनाको मृत्यु भइसकेको छ। नेपालको मृत्युदर 1.6% रहेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
ए हरिबहादुर, मैले आफूले चाहिने तरकारी किने, पैसा कति भयो होला भन त?
आलु टमाटर प्याज जम्मा 237 रुपियाँ।
लु, 1000 रुपियाँको नोट छ, 237 रुपियाँ काटेर बाँकी पैसा फिर्ती देऊ मलाई।
ए मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकल हो कि सकल हो, कसरी छुट्याउने? 1000 नोटबाट 237 रुपियाँ घटाऊ, फेरि क्यालकुलेटर थिच्यो अनि त्यो फिर्ता दिन खुद्रा रकम कहाँबाट खोज्ने? यस्तो भलाद्री मान्छे भएर पनि त्यस्तो नगदको झन्झट कारोबार गर्ने हो? जवाना कहाँबाट कहाँ पैसा?
ए हरिबहादुर, तिमी साँच्चै विद्युतीय भुक्तानी लिन्छौ भने?
हेर मदन बहादुर, सानिमा बैङ्कको क्युआर कोड अचेल धेरैजनाले तरकारीको पैसा सोझै क्युआर कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन। सोझै मेरो सानिमा बैङ्कको खातामा जम्मा हुन्छ अनि मेरो मोबाइलमा ट्याङ ट्याङ पैसा आयो भनेर मेसेज पनि आउँछ।
सानिमा सजिलो यी ब्याङ्किङ एपबाट भुक्तानी गर्नुहोस्,
नगद कारोबारको झन्झटबाट मुक्त हुनुहोस्।
बाल श्रमको प्रयोग गर्नु अपराध हो। 14 वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि श्रममा लगाउनु र 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन कानुनले निषेधित र दण्डनीय बनाएको छ। कसैले कानुन विपरीत बाल श्रम गराएको थाहा भएमा बालबालिका खोजतलास सेवा 104 तथा बाल हेल्पलाइन सेवा 1098 खबर गरौँ।
नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषदद्वारा बाल हितमा जारी सन्देश।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा सञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार। प्रदेश सरकारहरूले असार 1 गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बजेट ल्याउनु 15 दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था भएका कारण अहिले गण्डकी बाहेकका प्रदेशमा नीति तथा कार्यक्रम सार्वजनिक, त्यसमाथिको छलफल र पारित गर्न हतार हतार गरिँदैछ। गण्डकी प्रदेशमा सत्ता परिवर्तनको खेलले नीति कार्यक्रम ल्याउनेतिर ध्यान पुगेको छैन भने सुदूरपश्चिमको नीति कार्यक्रम अस्ति सार्वजनिक भइसकेको छ। अन्य 5 प्रदेशमा आज यिनै विषयमाथिको कार्यसूची अघि बढेको छ। थप्छौं सहकर्मी जगत भण्डारीबाट।
बागमती प्रदेशको आगामी आर्थिक वर्ष 2078-79 नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ। आज बसेको प्रदेशसभा बैठकबाट प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिएपछि संशोधित प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो। सांसदले सोधेका प्रश्नको जवाब दिने क्रममा मुख्यमन्त्री पौडेलले भीमफेदी कुलेखानी सुरुङ मार्ग बन्ने भएपछि विरोध हुन थालेको बताउनुभयो।
पहिलो यो सुरुङ मार्ग सपना थियो, जब यो कतै कतै अब विपनामा आउने हो कि भनेपछि यसको व्यापक विरोध हुन थाल्यो। हिजो त सपना थियो, यो सपना कहिले पुरा हुँदैन, किन विरोध गर्ने? सबै साथीहरूले छातीमा हात राखेर भन्नुहोस्, यहाँ सुरुङ मार्गको विरोध पहिले कसैले गर्नु भने एउटा त त्यो बाटोको साह्रै दुरावस्थाले गर्दा नि छिटो जान पाए हुन्थ्यो, सुरुङ मार्ग बनाए हुन्थ्यो। कतिसम्म भनेको हामी पैसा लैजाँदैनौँ, हाम्रो क्षेत्रमा पैसा दिनु पर्दैन, सुरुङ मार्ग बनाऊ। अन्त हेर्दैन हेर्नु, सबैभन्दा ठुलो काम र महत्त्वपूर्ण काम भनेको सुरुङ बनाऊ, सुरुङ बनाऊ, सुरुङ बनाऊ, एक सूत्रीय सुरुङ बनाऊ। कहिलेसम्म बनाऊ? 3 वर्ष अगाडिसम्म बनाऊ, जबसम्म हामी कम्फर्टेबल अब सुरुङ बनाउन सकिन्छ कि भन्ने अवस्थामा पुगेका थिएनौँ। त्यति बेला त हामीले सबै भन्यौँ, जब अब सुरुङ मार्ग बन्ने भयो भन्ने खालका कुराहरू आए, त्यसपछि यहाँ त्यसका बारेमा धेरै चक्रहरू सुरु भए।
अबको 4 वर्षमा सङ्घीय सरकारसँगको सहलगानीमा सुरुङ मार्ग निर्माण कार्य सकिने भन्दै यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो। त्यसै गरी उहाँले विद्युतीय बस खरिद गर्दा कमिसन खाएको भन्दै प्रदेश सरकारलाई धमिल्याउने काम नगर्न चेतावनी समेत दिनुभयो। विद्युतीय बस खरिद कार्यक्रमलाई पनि प्रदेश सरकारले विगतदेखि नै राख्दै आएको, तर अब साँच्चैकै खरिद हुने भएपछि विरोध भएको उहाँको भनाइ छ।
कमिसन कहाँबाट आउँछ भन्ने कुरा थाहा छ नि, यो सरकारले त्यो खोजेको छैन। र म तपाईँलाई के अर्को कुरा विश्वास दिलाउँछु भने, यहाँ ल्याउने बस अरू कसैले ल्याएको बस भन्दा सङ्घीय सरकारले पनि 100 वटा बस चाहिँ नि साझाले 100 वटा बस किन्दैछ अहिले। यस्तै बस साझाले किन्ने बस भन्दा यो बस 50-60 लाख कम मूल्यमा आउँछ। यो बस भन्दा त्यो बस कुनै हालतमा, फेरि स्ट्यान्डर्डमा होइन, कमी आएर होइन, त्यो बस हामीले सस्तो ल्याउँछौँ, त्यो ग्यारेन्टी। किनभने यहाँ दुनियाँले अहिले के बुझेको छ भने, जब केही काम गर्न खोज्यो अनि त्यहाँ कमिसनकै हुन्छ, अनि त्यहाँ कमिसन रखाइ त कामै हुँदैन यो मुलुकमा। यो कन्सेप्ट नै कमिसनकोमा गइसकेको हुनाले कमिसनका कुरा मलाई थाहा छैन, कमिसन कसैले खान्छ, यो सरकारका कुनै प्रतिनिधिले, कुनै सरकारका मान्छेले कमिसन खाएका कुरा कहीँ कतैबाट ल्याउनुहोस्, ल्याउनुहोस् अहिले, मैले त्यसलाई कारवाही गर्छु।
अहिलेको अवस्थामा सुरुङ मार्गको औचित्य र बस खरिद योजनाको अर्थ नभएको भन्दै प्रतिपक्ष र सत्ता पक्षकै प्रदेशसभा सदस्यहरूले विरोध जनाएका थिए। नीति तथा कार्यक्रमको पक्षमा सत्तारूढ नेकपा एमालेको केपी ओली र माधव नेपाल झलनाथ खनाल पक्ष एक भएका थिए। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज दिउँसो बसेको प्रदेशसभाको 8औं अधिवेशनको 6ौं बैठकमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आगामी आर्थिक वर्ष 2078-79 लागि तय गरिएको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममा प्राय पुराना आयोजना र कार्यक्रमलाई निरन्तरता दिइएको पाइएको छ। COVID-19 प्रभावका कारण विकास प्रयासमा गतिरोध उत्पन्न भएको यस प्रतिकूल परिस्थितिका बीच सुझबुझपूर्ण प्रतिकार गर्दै कर्णाली प्रदेशको समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोच हासिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक सामाजिक रूपान्तरण सहितको समानुपातिक समावेशी विकास हासिल गर्ने दिशामा आगामी कार्यक्रमहरू केन्द्रित गरिएको बताइएको छ। सरकारले सामाजिक आर्थिक न्यायसहितको विकासका लागि स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार, दिगो विकास र समृद्धिको लागि पूर्वाधार भन्ने मूल ध्येयले आर्थिक वर्षको कर्णाली प्रदेश सरकार नीति तथा कार्यक्रम ल्याएको हो। प्रदेश नम्बर 1 सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ। प्रदेश सरकारले प्रदेश सभाको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2078-79 नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखेपछि उपसभामुख सरस्वती पोखरेलले छलफल सकिएको जानकारी गराउनुभयो। जहाँ छलफल सकिएपछि उपसभामुख पोखरेलले प्रदेश सरकारको नीति कार्यक्रममाथि संशोधनका लागि सांसदहरूलाई भोलि बिहान 11 बजेसम्मका लागि समय तोक्नु भएको छ। जहाँ सत्तारूढ दल एमालेकै प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आलोचना गरेका छन्। छलफलमा सहभागी 22 जना सबै प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका व्यक्त गरेका हुन्। उनीहरूले नीति कार्यक्रम प्रदेशको स्रोतको आधारमा कार्यान्वयन हुन नसक्ने भन्दै आलोचना गरेका छन्। विगतको वर्षहरू झैं ल्याइएको नीति कार्यक्रम कार्यान्वयन असम्भव भएको उनीहरूको भनाइ छ। एमाले प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले प्रदेश सरकारले अहिलेसम्म ल्याएको नीति कार्यक्रम निम्न वर्गीयको भन्दा मध्यम वर्गीय, दलाल, नोकरसाई, पुँजीपति वर्गहरूको हित हुने गरी आएको भन्दै विरोध जनाउनु भयो। अब प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो 2 बजे बस्नेछ। प्रदेश नम्बर 2 र लुम्बिनी प्रदेशमा भने नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छैन। प्रदेश 2 प्रदेशसभा बैठकमा सांसदहरूले बोल्ने क्रम नसकेपछि भोलि दिउँसो 3 बजेसम्मका लागि बैठक स्थगित गरिएको छ। यता लुम्बिनी प्रदेशसभाको आजको बैठकमा पनि सांसदहरूले बोल्ने क्रम नसकिएपछि आठौं अधिवेशनको सातौं बैठक भोलि दिउँसो 1 बजेका लागि बोलाइएको छ।
बागमती प्रदेशको प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिनु भएको छ। हिजो बसेको संसद बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध नाथुराम गोडसे बन्ने अभिव्यक्ति दिनुभएको थियो। उहाँले उक्त अभिव्यक्ति आज बसेको संसद बैठकको सुरुवातमा नै समय लिएर फिर्ता लिएको बताउनुभयो।
हिजो मिति 2078/2/28 गते मैले संसदको रोस्तममा उभिएर आफ्नो प्रतिक्रिया दिने क्रममा माननीय प्रधानमन्त्रीज्यू प्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरू आपत्तिजनक र संसदीय मर्यादा विपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेको र मैले आफैले पनि आफूले बोलेको कुरा कूटनीति र संसदीय मर्यादा विपरीत रहेको महसुस गर्दै आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन माननीय सभामुख समक्ष हार्दिक अनुरोध गर्दछु।
त्यस लगत्तै सभामुख शान कुमार श्रेष्ठले वैद्यको हिजोको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। वैद्यको अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो। अहिले काम गरौं बालश्रम अन्त्य गरौं भन्ने नारासहित आज विश्व बालश्रम विरूद्धको दिवस विश्वभर मनाइएको छ। बाल बालिका मुक्त सड़क बनाउने अभियान 2 वर्ष अगाडिदेखि शुरू भएको थियो। सरकारले यो अभियानलाई आगामी वर्षमा पनि निरन्तरता दिएको छ। यो अभियानले बाल बालिकाले संरक्षण तथा पुनस्थापना हुने राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरले बताउनुभयो। यस अन्तर्गत करिब 1500 बाल बालिका सड़कबाट उद्धार गरी 800 भन्दा बढी बाल बालिका परिवारमा पुनस्थापना भएको परिषदले जनाएको छ। चालु आर्थिक वर्षमा 79 बालबालिका उद्धार गरी त्यस्ता 7 रोजगारदाता कार्यवाहीमा परेको धरेलले थाहा संसार नेटवर्कलाई जानकारी दिनुभयो।
बाल बालिकालाई नै श्रमिकको रूपमा प्रयोग गर्ने कुरा त कानून त निषेधित भएको हिसाबले हामी त्यसलाई कडाइका साथ अनुगमन र त्यसको उद्धार समयसँगै व्यवस्थापनको प्रक्रियामा लैजान्छौँ। आगामी आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगले यो सडक बालबालिका मुक्त राष्ट्र अभियानको प्रभावकारिता के कस्तो रह्यो भनेर एउटा विशेष अध्ययन गर्दैछ। त्यो अध्ययनबाट प्राप्त निष्कर्षले यदि सडक बालबालिका मुक्त राष्ट्र भएको हो भन्ने प्रमाणित गरे भने हामी आगामी वर्ष चाहिँ नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्छौँ।
पुरानो आर्थिक वर्षको बजेटको अनुपातमा आगामी वर्षको बजेट स्वागत योग्य भएको बाल अधिकार कर्मीहरूले बताएका छन्। तर बाल श्रम निवारणकै लागि मात्रै भनेर प्रदेश तथा केन्द्र सरकारले बजेट समेट्न नसकेको बाल अधिकार अभियन्ता किरण थापाले बताउनु भएको छ।
बाल श्रम निवारणै गर्नको लागि भनेर चाहिँ त्यसरी स्पेसिफिक रूपमा अलि हामीले सोचे अनुरूपको बजेट सङ्घीय सरकारले त्यसरी बजेट छुट्याएको छैन। र साथै प्रदेशको कुरा गर्ने हो भने पनि प्रदेश नम्बर 2 अलि देखिने गरेर पब्लिकले बुझिने गरेर बाल श्रम निवारणको लागि बजेट छुट्याएको देखिन्छ भने अरू प्रदेशहरूले खासै बाल श्रमको लागि त्यसरी बजेट छुट्याएको छैन। विगतलाई समीक्षा गर्ने हो भने पनि बालबालिका मुक्त सडक अथवा सडक बालबालिका मुक्त देश बनाउनको लागि चाहिँ एक हिसाबले सफलता हासिल हुँदै गएको नै छ। केही केही बालबालिकाहरू चाहिँ पछि पनि सडकमा आएको देखिएको हुनाले चाहिँ सरकारको लगानी सरकारको यो महत्त्वाकांक्षी जस्तो देखिन्थ्यो विगत वर्षमा, तर त्यसमा सफलता हासिल गर्दै गइसकेपछि विभिन्न सङ्घ संस्थाहरूले पनि त्यसमा सहयोग पुर्याएका छन्। त्यसमाथि पनि सरकारले बजेट मार्फतै सम्बोधन गरिसके पछाडि यो सफल नहुने भन्ने त कुरै आउँदैन।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
थकाललाई साइड लगाऊ, निराशा झट्ट भगाऊ, दुवै हात माथि उठाऊ, चिच्याउ गर खुसीमा गाऊ। युरो 2020, युरो 2020, सबै सकियो गोल कहिले होला, असीमित ऊर्जा र उत्साहको वर्षा, आखिर गोल भयो।
सिम टिभी सँग युरो 2020 फुटबल टुर्नामेन्टको मजा लिनुहोस्।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
हामी थाह संसार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहसंसार.com र थाहखबर.com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी समाचार। महोत्तरीमा घरायसी विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। घरको कुलदेवताको विषयमा विवाद हुँदा दाजुको परिवार मिलेर कुटपिट गरी भाइको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। लोहारपट्टी नगरपालिका साथ भ्रमरपुराका 50 वर्षीय रामचन्द्र शाहसहित उनका परिवारले कुटपिट गरी कान्छो भाइ 45 वर्षीय लक्ष्मण शाहको हत्या गरेको प्रहरीले जनाएको छ। स्थानीय बजारमा उन्नत जातका धानको बिउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बिउप्रति निर्भर हुनु परेको छ। धान रोप्ने समय सुरु भए पनि बिउ अभावमा यहाँका किसानहरू भारतीय बजारमाथि निर्भर हुनु परेको स्थानीय कृषकले बताएका छन्। संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ। उत्तरी क्षेत्र भोटखोलामा 15 दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो। स्याङ्जाको गल्याङ नगरपालिका 3 लल्याङमा रहेको बस्ती पहिरोको जोखिममा परेको छ। वर्षायामको सुरुवात भएसँगै यस क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा त्रसित बनेका छन्। लमजुङको बन्दीपुरमा निर्माणाधीन केबुल कारको निर्माण कार्य प्रभावित भएको छ। कोरोनाका कारण विदेशबाट सामान ल्याउन र इन्जिनियर आउन नसक्दा निर्माण कार्य प्रभावित भएको हो। डोटीको सिलगढी स्थित बाल सुधार गृहमा क्षमताभन्दा बढी बाल बालिका राख्दा समस्या भएको छ। उनीहरूलाई खान बस्न स्नानदेखि अन्य कुरामा समेत अप्ठ्यारो परेको छ। बीपी राजमार्ग उप आयोजनाद्वारा सड़क खण्डमा व्यवस्थित गरिएको आकस्मिक सूचना प्रणाली प्रविधि 6 वर्षदेखि अल्पत्र अवस्थामा रहेको छ। गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिनुभएको छ। प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले लुम्बिनी प्रदेश सभामा दर्ता भएको संचार माध्यम सम्बन्धी विधेयक फिर्ता गरेर पुनर्लेखन गर्नुपर्ने माग गर्नुभएको छ। पत्रकार महासंघ लुम्बिनी प्रदेशले शनिबार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष पोखरेलले मसिदामा रहेका केही प्रावधानले प्रेस स्वतन्त्रता संकोचन गर्ने, प्रेस प्रवर्धन र प्रेस स्वतन्त्रतामा आफूलाई विचरण गराउन नसक्ने बताउनुभयो। नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय खेल समाचार कोमल विश्वकर्माबाट।
बेलायतमा जारी विकसित देशहरूको समूह G7 सम्मेलनमा चीनलाई एक्ल्याउने ठूलो योजना ल्याउने तयारी गरिएको छ। सम्मेलनमा विश्वमा बढ्दो चीनको प्रभाव र चुनौतीको विषय केन्द्रमा राखी छलफल भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। सम्मेलनमा चीनको प्रभाव कम गर्नका लागि पश्चिमा देशहरूले काउन्टर लगानी गर्नुपर्ने विषय उठेको छ। चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत विश्वका विकासशील देशहरूमा खर्बौं रकम लगानी गर्दैछ। त्यसको काउन्टरका लागि बिल्ड ब्याक बेटरलाई प्रभावकारी बनाउनु पर्ने पश्चिमा देशहरूले बताउँदै आएका छन्। राष्ट्रपति जो बाइडेनले सम्मेलनको क्रममा आज चीनको प्रभाव कम गर्ने तथा काउन्टर दिने गरी विशेष योजनाको प्रस्ताव गर्ने जनाइएको छ। यस्तै उइगर मुस्लिममाथि चीनले गर्दै आएको दमन तथा यातनाको विषय पनि उठाइने समाचारमा जनाइएको छ। अमेरिकामा गत वर्ष प्रहरीको यातनाबाट ज्यान गुमाएका अश्वेत नागरिक जर्ज फ्लोइडको भिडियो कैद गरेकी एक किशोरीलाई पुलिट्जर पुरस्कारबाट सम्मानित गरिने भएको छ। अश्वेत नागरिक फ्लोइडको प्रहरी यातनामा ज्यान गएपछि विश्वभर रङ्गभेद विरुद्धको आन्दोलन चर्किएको थियो। फ्लोइडको घाँटीमा प्रहरी ड्रेक चाउभिनले 8 मिनटसम्म घुँडाले थिचेपछि उनको ज्यान गएको थियो। त्यस घटनाको फोटो र भिडियो खिच्ने 18 वर्षकी किशोरी डार्नेला फ्रेजियरलाई उनको साहसको लागि द पुलिट्जर प्राइज बोर्डले विशेष पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको हो। उनले बनाएको भिडियोले अमेरिकामा रङ्गभेद विरुद्ध ठूलो आन्दोलनले जन्म लिएको भन्दै भिडियो र फोटोले क्रान्तिको काम गरेको बताइएको छ। यो पुरस्कार विश्वकै उत्कृष्ट पत्रकारिता पुरस्कार मध्ये एक हो। अफगानिस्तानको राजधानी काबुलको 2 फरक क्षेत्रमा आज दिउँसो भएको बम विस्फोटमा परि 7 जना सर्वसाधारणको मृत्यु भएको छ। काबुलको दासत ई वार्सी क्षेत्रमा पहिलो विस्फोट भएको थियो। यसको करिब आधा घण्टापछि अलै जिनाह अस्पताल नजिकै अर्को विस्फोट भएको त्यहाँको गृह मन्त्रालयले जानकारी दिएको छ। घटनामा परि अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत मन्त्रालयको अनुमान छ। अब खेल समाचार। फिफा विश्वकप 2022 तथा एसियन कप 2023 को छनौट खेल्नका लागि कुवेत गएको नेपाली टिम भोलि स्वदेश आइपुग्ने भएको छ। कोरोना महामारीका कारण कुवेतमा आयोजना गरेको प्रतियोगितामा नेपालले खेलेका 3 खेलमध्ये 1 खेलमा जित निकाल्दा 2 खेलमा हार बेहोरेको थियो। चाइनिज ताइपेलाई 2-0 गोल अन्तरले पराजित गरेको नेपालले जोर्डन र अस्ट्रेलियासँग भने समान 3-0 गोलको हार बेहोरेको थियो। 23 जना खेलाडी र 12 जना अफिसियल सहित गएको नेपाली टिम कुवेतबाट आज राति नै प्रस्थान गर्नेछ। त्यहाँबाट कतारको दोहा हुँदै नेपाली टिम भोलि बेलुकी काठमाडौँ आइपुग्नेछ। सोह्रौं संस्करणको युरोकप 2020 फुटबल अन्तर्गत आज बेल्जियम, वेल्स, रुस लगायतका बलिया देशले प्रतिस्पर्धा गर्दैछन्। समूह बीमा रहेका बेल्जियम र रुस बीचको आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। रुसको घरेलु मैदानमा राति 1:15 हुने यी दुई टिमबीचको खेलमा बेल्जियम केही बलियो देखिन्छ। यी दुई टिमबीच हालसम्म 7 खेल भएकामा बेल्जियमले 5 खेल जितेको छ भने 2 खेल बराबरीमा सकिएको छ। प्रशिक्षक रोबर्टो मार्टिनोइजले बेल्जियमलाई पहिलो पटक फाइनलमा पुर्याउने योजनासहित खेलाडीलाई मैदान उतार्दैछन्। यसअघि आज राति 1:45 डेनमार्क र फिनल्याण्डले प्रतिस्पर्धा गर्दैछन्। डेनमार्कले घरेलु मैदानमा फिनल्याण्डको सामना गर्न लागेको हो। दुवै टिम आज जित निकाल्दै सुखद शुरूआत गर्न चाहन्छन्। यद्यपि तुलनात्मक रूपमा फिनल्याण्डभन्दा डेनमार्क केही बलियो छ। डेनमार्क र फिनल्याण्डले हालसम्म 59 खेल खेलेका छन्, जसमा डेनमार्कले 38 खेल जितेको छ भने फिनल्याण्डले 11 खेल जित्दा दुई टिमबीचको 10 खेल बराबरीमा सकिएको छ।
यसैबीच युरोकप फुटबलमा अहिले वेल्स र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। अजरबैजानको बाकुमा जारी खेलको अन्तिम समय चलिरहँदा स्विजरल्याण्डले भर्खरै मात्र 1 गोल थपेर 2-1 अग्रता बनाएको छ। यस समूहबाट टर्कीलाई 3-0 गोल अन्तरले हराउँदै इटालीले विजय सुरुवात गरिसकेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। ओलीबाट एकपछि अर्को गरी संविधानमाथि प्रहार भइरहेको 5 पूर्व प्रधानमन्त्रीको आरोप, बाह्य हस्तक्षेप हुनबाट देशलाई जोगाउनु पर्नेमा जोड। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त, मुख्यमन्त्री पोखरेलसहित 5 मन्त्रीले आजै शपथ लिँदै मनाङ्गे पनि मन्त्री। काङ्ग्रेस महाधिवेशन 9 दिन पर सर्यो, 3 गते केन्द्रीय समिति बैठक, बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, कर्णालीको सार्वजनिक। बेलायतमा जारी G7 बैठकमा विकसित देशहरू चीन विरुद्ध एकजुट, अफगानिस्तानको काबुलमा बम विस्फोटमा परि 7 सर्वसाधारणको मृत्यु। र विश्वकप छनौट खेल्न कुवेत गएको नेपाली टोली भोलि स्वदेश आइपुग्ने, युरोकपमा अहिले वेल्स र स्विजरल्याण्ड भिड्दै स्विजरल्याण्ड 2-1 अगाडि। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। नवीन बिदा हुन्छु, नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।